فليتقوا الله وليقولوا قولا سديدا. اسے چاہیے اللہ کا تقوی اختیار کرے اور سچ بات کہے. یہ قرآن کریم کا حل ہے. قرآن کریم کہتے سچ کہو اور اللہ کا تقوی اختیار کرو, اس سے تمہاری اولاد کو خدا محفوظ کرے گا. اور اگر مثالوں کو دیکھنا ہے تو حضرت خضر کے واقعے کی مثال دیکھ لیجیے. مسلسل پروردگار عالم نے قرآن کریم میں تمام چیزوں کو دکھا دیا ہے. کہا تم تقوی خدا اختیار کرو, خدا تمہارے مسائل حل کرے گا. اب فرمائیے ہم نے دشمنوں کا مقابلہ کرنے کے لیے کیا سوچا؟ ہم نے سمجھا طاقت سے مقابلے ہوں گے ہمارے. کتنی طاقت میں اور آپ جمع کر لیں گے, کتنا اسلحہ جمع کر لیں گے میں اور آپ؟ اگر اسلحوں اور طاقتوں کے ذریعے سے جنگ جیتی جانی ہوتی تو بنی امیہ اور بنی عباس کی جنگ جیت جاتے. یہ جنگیں طاقت سے نہیں جیتی جا سکتی ہیں, یہ جنگیں پارٹیوں سے بھی نہیں جیتی جا سکتی ہیں, یہ جنگیں تقوی الہی نے جیتی تھی ہمیں اور آپ کو. اب جا کر 250 سال اہل بیت کی سیرت دیکھیے, کب اسلحوں سے جنگ جیتی انہوں نے؟ پرہیزگاری سے جنگ جیتی ہے, علم کے ذریعے سے جنگ جیتی ہے. ہم اس بات کو نہیں سمجھ پا رہے, اس لیے ہمارے معاملات مشکلات سے دو چار. کیوں آج ہمیں مصیبتوں کا سامنا کرنا پڑا؟ اور خدا تصور فرمائیے اس جملے کے اوپر, بدقسمتی کے ساتھ مجھے جملہ عرض کرنا پڑ رہا ہے کہ یہ جو ہم نے اتنا سنا, ہمیں کافر کہا گیا, درو دیوار کے اوپر لکھ دیا گیا. اچھا یہ کیوں ایسا ہو گیا؟ کیا صرف دشمنوں کی سازش تھی؟ تو کیا دشمن بنی امیہ کے زمانے میں ان سے زیادہ تو دشمنی رکھتا تھا؟ کچھ نہ کچھ تو مشکل ہوئی تھی, کوئی نہ کوئی تو معاملہ تھا جس کو ہم سمجھ نہیں پائے اور معاملہ اس طریقے سے بگڑ گیا. ہمیں سوچنا ہوگا یہ بات. جب ہم سوچیں گے تو نظر آئیں گے ہماری مانوی کمزوریاں ہیں. آپ کہیں گے ہماری کیا مانوی کمزوری ہے؟ آ کر دیکھ لیجیے روایات کے اندر. کسی نے مولا سے ملاقات کی, ایک دفعہ مولا نے ایک جملہ اس سے فرمایا, کہنے لگا مولا میں 19 سال سے آپ کے ساتھ آ رہا تھا, آپ کا قاصد مستق نہیں پہنچتا تھا. 19 سال سے میں حج کر رہا تھا آپ سے ملنے کے لیے, آپ کا قاصد مستق نہیں پہنچتا تھا. مولا نے فرمایا تم کہہ رہے ہمارا قاصد تم تک نہیں پہنچ سکتا, تم نے کچھ ایسی غلطیاں کی جس کی وجہ سے تم ہم سے نہیں مل سکتے تھے. 19 سال ایک آدمی کوشش کرے مولا سے ملنے کے لیے, مولا سے نہیں مل سکتا. اس کے بعد شکوا کرتا ہے کہ آپ کا قاصد مستق نہیں بنا. مولا فرماتے تم نے غلطی کی, اگر تم نے وہ غلط کام نہ کیے ہوتے ہمارا قاصد تم تک پہنچ جاتا. کیا غلط کام؟ فرمایا کثر تم الاموال, تم نے مال و دولت جمع کی ہوئی ہے. ہم نے آج تک سمجھا ہی نہیں تھا, ہم سمجھ رہے تھے مال و دولت جمع کرنا ہمارا حق ہے. مولا فرمانا نہیں تمہارا حق نہیں ہے, یہ تم مجھ سے دوری کا سبب ہے. تجبر تم علی ضعفاء المؤمنین, صحیح مومنوں کے اوپر کیوں تم نے ظلم کیا؟ وقطعتم الرحم, اور تم نے صلہ رحم توڑ دیے, تم نے رشتے داریاں توڑ دی ایک دوسرے کے ساتھ. ورنہ یہ 3 کام تم نے کیا, اب تمہارا ہم سے کہاں تعلق بن سکتا تھا؟ یہ اصول ہیں جن کے تحت انہوں نے ہمیں سکھایا تھا کہ زندگی کیسے گزارنی ہے. بدقسمتی سے ہم سمجھ رہے ہیں کہ کسی اور طریقے سے گزرنی ہے. عزیزان محترم, یہ وہ دور ہے جس میں ہمیں اور آپ کو بہت زیادہ ہوشیار ہونا پڑے گا. اگر ہم کچھ صحیح سمجھ رہے ہیں تو ہمارے خیال میں یہ سخت ترین دور غیبت کا دور یہی دور ہونا چاہیے. اس میں مصیبتیں آئیں گی, اس میں مصیبتیں آ چکی ہیں اور مزید آئیں گی. اب ذرا تصور کیجئے گزشتہ 1.5 سال کے اندر دنیا کی حالت کیا ہو گئی ہے. کتنے زلزلے, کتنے سیلاب, کتنے طوفان. تاریخ بشریت میں کبھی اتنے طوفان ایک سال نہیں آئے تھے جتنے پچھلے سال آ گئے. کسی کی آنکھ کھلی اس سے؟ کسی نے عبرت دی اس واقعے سے؟ زندگیوں کو کوئی فرق نہیں پڑا. بازار کل بھی ویسے تھے, آج بھی ویسے تھے. پھر ہم بنی اسرائیل کو کہتے ہیں کہ بنی اسرائیل عجیب قوم تھی, صبح سے دوپہر تک 70 انبیاء کو قتل کیا, شام کو بازار کھول کر بیٹھ گئے. کوئی ہم سے نہیں کہہ سکتا تم عجیب قوم ہو, تمہارے لاکھوں ایک دن میں مر گئے اسرائیل کے زلزلے کے اندر, تم نے پھر اگلے دن ویسی دکانیں کھول لی. کوئی ہم سے بھی تو یہی کہہ سکتا ہے یہ سب کیوں ہو رہا ہے؟ ہم نے توجہ دینا بند کی ہوئی ہے, ہم نے زندگیوں کو تبدیل کرنا ختم کر دیا ہے. اب آپ تصور فرمائیے جو کچھ میں نے آپ کی خدمت میں عرض کیا اس میں سے ایک سادہ جملہ کل عرض ہوا تھا, عرض ہوا کہ امام کو اپنے نزدیک سمجھیے. یوں سمجھیے جیسے امام آپ کے ہمراہ ہیں. اگر آپ کے ہمراہ ہیں اب آپ بتائیے آپ کی زندگی کیسی ہے. आपकी जिंदगी और मेरी जिंदगी कैसी होनी चाहिए? उनके खास मेयार हैं। मैं और आप कितना ये रिवायत पढ़ते हैं, नितारे तुम बिकुम सकलें किताब अल्लाह व इतरती। रसूल किराम ने फरमाया, मैं दो तुम्हारे दरमियान गरम बहा चीजें छोड़े जा रहा हूँ, किताब अल्लाह व इतरती। जैसे ही आप किताब अल्लाह की बात करेंगे, कुरान करीम की बात करेंगे, फौरन एक आयत करीमा आपकी और मेरे सामने आ जाएगी, ला यमस्सुहु इल्ला मुतहहरून, पाक और पाकीज़ा के सिवा कोई इसको हाथ नहीं लगा सकता। वो अहले बैत जो सिकले कुरान के बराबर करार पाते हैं, कुरान को कोई बगैर तहारत के हाथ नहीं लगा सकता, कोई गुनाह की निजासत के साथ अहले बैत से कैसे मुत्तसिल होगा? ये बात क्यों नहीं समझ में आ रही मुझे और आपको? अब एक आदमी बार बार गुनाह कर रहा है, नाउज बिल्ला नमाज तर्क करता है, नाउज बिल्ला ना महरमों पे नजर, नाउज बिल्ला रिज़्क हराम, नाउज बिल्ला फिस्क व फुजूर, इन तमाम मुसीबतों के अंदर हमारे जवान मुब्तला हो गए। उसके बाद कहते हैं अहले बैत की नजर इनायत क्यों नहीं आ रही? कैसे आएगी? हमने अपने आप को महरूम कर लिया इजार मुहतरम। अगर आप इस पर तवज्जो फरमाइए, बहुदा हमारे मजलिस पढ़ने का सारा मकसद यही है, आप अहले बैत से नजदीक हो जाए किसी तरीके से, आपकी जिंदगी ना अहले बैत से नजदीक हो जाए। और क्या मकसद करार दें अपनी जिंदगी के लिए? ये एक पाकीज़ा हदफ नजर आता है हमें पूरी जिंदगी के लिए। आपसे भी यही दावत देंगे, अपनी जिंदगियों का हिसाब करवाइए। लिहाजा पांचवें इमाम का एक और आपकी खिदमत में अर्ज करूंगा, दुरूद भेजिएगा मोहम्मद व आले मोहम्मद। जो अभी आपकी खिदमत में अर्ज किया, जिंदगी के आदाब को जानने के लिए अपने नफ्स का मुहासबा कर लीजिए। अपने आप से पूछिएगा, जो मैंने पहले भी आपकी खिदमत में अर्ज किया, 24 घंटे में कितनी इमाम की खिदमत की है? आज का दिन हिसाब कर लीजिए, सुबह से लेकर उठकर इस वक्त तक कितनी इमाम की खिदमत की है? कौन सा अमल ऐसा अंजाम दिया जिस पर इमाम की खुशहाली, इमाम की मसर्रत हासिल हुई होगी? और नाऊज़ बिल्लाह, हसद नाऊज़ बिल्लाह, कितने ऐसे अमल अंजाम दिए जिस पर इमाम कतन खुश नहीं होंगे? आप कहेंगे हम तो ऐसे कोई अमल अंजाम ही नहीं देते जिससे इमाम खुश ना हो। अभी आपकी खिदमत में अर्ज की देता हूं, जरा तसव्वुर कीजिए, पाकिस्तान के अंदर मौजूद घर घर के अंदर टेलीविजन मदीने के माशरे में लगाओ, जब नबी अकरम तशरीफ फरमाओ, बैठकर देख पाएंगे आप? नबी के कोई भी नजदीकी सहाबी, हजरत सलमान फारसी, हजरत मिर्दाद, हजरत अबूजर आपके घर में आए हुए हो, आप बैठकर टीवी देखें, ये हो पाएगा? तो फिर आपने समझा कि आपके नबी आपको देख नहीं पा रहे? हमने और आपने समझा इमाम देख नहीं पा रहे? तो भाई वो दावे मोहब्बत क्या हुए? वो इश्क और मोहब्बत के दावे फिर क्या हुए? इन बातों के ऊपर जरा गौर फरमाइए जाने मुद्दा। यकीन फरमाइए कि जितनी भी मजलिसें आपने सुनी हैं उन तमाम को खुलासा कीजिए, इससे बाय इश्क अहले बैत की कोई और नतीजा निकलेगा? अगर इश्क अहले बैत ही नतीजा है उन तमाम मजालिस का जो आपने पूरी जिंदगी में सुनी है, तो उस इश्क को जिंदगी में क्यों नहीं लेके आ रहा? दारों से बढ़कर जिंदगी में लाइए। जब आप जिंदगी में लाएंगे फिर आप इसके असरात देखेंगे। अभी तो आज तक किसी ने आकर मुझसे कहा कि ये बताओ कि ऐसा क्यों होता है? मुझे कि अगर मैं हर रोज तुम्हारे घर फोन करूं तुम कभी तो मुझे जवाब दोगे? मैं कहां क्यों नहीं दूंगा, दो दफा नहीं मिलूंगा, तीन दफा नहीं मिलूंगा, पांच दफा नहीं मिलूंगा, आखिर मैं खुद जवाब दूंगा। कहने लगा हम इतने नारे हैदरी लगाते हैं, मौलाना ने हमारा जवाब क्यों नहीं दिया? उनका बात तो सही कह रहे हो, इतना नारे हैदरी लगाते हैं, मौला जवाब क्यों नहीं देते? ये बताओ अपने आपको काबिल बनाया तुमने जवाब देने के? एक आरिफ रजब अली खयात नाम करके 21 साल की उम्र में एक नमाज पढ़ रहे थे, एक दफा जैसे ही सलाम किया, अस्सलाम वालेकुम अय्युहन नबी व रहमतुल्लाहि व बरकातुहु, कहते मुझे जवाब आया वालेकुम सलाम। کہتے ہیں جیسے یہ جواب آیا اس کے پیچھے نبی خدا نے ایک سوال پوچھا، کہا رجب علی اتنے سال سے کہاں تھے، اتنے سال سے کہاں تھے؟ اب انہیں سمجھ میں نہیں آیا کیا جواب دے، جب سے بالغ ہوئے نماز پڑھ رہے ہیں، کیا بولتے کتنے سال سے کہاں تھے، ہم تو مسلسل سلام کر رہے تھے، فرمایا تمہارے سلام میں طاقت نہیں تھی، تمہارے سلام میں ہم تک پہنچنے کی صلاحیت نہیں تھی، ہم نے کبھی اس مطلب پہ سوچا؟ اتنا سلام کر رہے ہیں، اتنی زیارتیں پڑھ رہے ہیں، جواب تو نہیں آتا۔ دو راستے ہیں، نعوذ باللہ، ایک تو یہ کہیں گے ان کو سلام پہنچ ہی نہیں رہا، اس کا تو وعدہ خود نبی نے دیا ہوا ہے کہ پہنچے گا، کیا کوئی یہ کہے گا کہ ان کو سلام ملتا ہے جواب وہ نہیں دیتے؟ کیسے ہو سکتا ہے؟ سلام کا جواب دینا تو واجب ہے۔ پھر تیسرا راستہ کیا ہے؟ مجھے کہ میرے سلام میں طاقت نہیں ہے وہاں تک پہنچنے کی، یا میرے کان میں صلاحیت نہیں ہے ان کا جواب سننے کی، اس کے علاوہ اور کیا ہو سکتا ہے؟ اگر یہاں سے وہاں پہنچتا ہوتا تو کچھ نہ کچھ تو ہو ہی جاتا۔ ایزان محترم، میں کہوں گا ان باتوں میں کیوں نہیں سوچتے آپ لوگ؟ ابھی مجلس کے بعد زیارت پڑی جائے گی، ہم تین معصومین کی طرف رک کر کے سلام کریں گے۔ کبھی زیارت کے دوران لوگوں کے رویے دیکھیے، شرم آنے لگتی ہے بعض اوقات، یہ اپنے امام معصوم کے سامنے کھڑے ہونے کا انداز ہے۔ ایک ادب ہونا چاہیے، ایک احترام ہونا چاہیے، ایک طریقہ ہونا چاہیے، اپنے امام کو سامنے تصور میں لانا چاہیے ہمیں، اس کے بعد ذرا دیکھیے کیسے کھڑا ہونا چاہیے، زندگی کچھ اور ہو جاتی ہے اگر ہم لوگ ان اصولوں کے اوپر سوچ رہے ہوتے، اگر سلام دے رہے ہوتے اور سلام لے رہے ہوتے زندگی کچھ اور ہو جاتی۔ جو انسان ایک دن میں چار دفعہ معصومین کو سلام کرے اور دن میں تین دفعہ اس کام کی تکرار کرے، کتنی برکتیں آنی چاہیے اس کے پاس، کتنی مانویت بڑھنی چاہیے اس کے اندر۔ پھر کیوں نہیں مانویت بڑھ رہی؟ ہم نے سلام کیے کام، ہم نے زیارتوں کو بھی سنجیدگی کے ساتھ انجام نہیں دیا۔ عزیزان محترم، میں تمام لوگوں کو خطاب کروں گا، اتنے میں اور آپ محبت کے دعوے کرتے ہیں، ان باتوں کو کیوں نہیں سمجھا آج تک؟ ان کو ہم نے سنجیدہ نہیں لیا کبھی، اور بدقسمتی سے یہ تمام باتیں ہمیں ممبر پر بیٹھ کر کیوں کہنی پڑ رہی ہیں؟ اسی وجہ سے معاشرے میں یہی دیکھنا، یہ خرابی ہے، یقین فرمائیں یہ خرابی ہے ہماری، یہ ہم سمجھ نہیں پا رہے ہیں۔ کب ان باتوں کو سمجھنے کی کوشش کیجیے، میرے اور آپ کی زندگی بدل جائے گی۔ ان باتوں کے اوپر توجہ دیجیے۔ ہم آگے اب تک یہ سمجھاتے ہوئے مخاطب کو سمجھائیں گے تو جہنمی ہے، چلو وہ جہنم ہے، ہم نے اپنے لیے کیا کیا، ہم نے اپنی زندگیاں کہاں تبدیل کی؟ کاش ہم نے اتنی زندگیاں اپنی تبدیل کی ہوئی ہوتی تو خدا خود بخود ہماری برکتوں کے دشمنوں کی اصلاح کر دیتا، اس کام پہ کام نہیں کیا۔ اب جو وقت ہے، اب میں عرض کر رہا ہوں، مجھے جو سمجھ میں آتا ہے یہ بہت سخت وقت ہے، اب اپنے آپ کو تبدیل کرنے کا وقت ہے۔ کل آپ کی خدمت میں عرض کروں گا تمسک اس چیز کو کہتے ہیں، جو مجھے سمجھ میں آتا ہے وہ کل آپ کی خدمت میں عرض کرنے کی کوشش کروں گا۔ اب میں سمجھتا ہوں وقت ہے کہ ہمیں اور آپ کو اپنی زندگیوں کو تبدیل کر دینا چاہیے، اور زندگیوں کو تبدیل کرنے کا طریقہ کار یہیں سے شروع ہو۔ اپنے مولا کی ہمراہی کو تصور کیجیے، ساتھ چلنے کو تصور کیجیے۔ شیعہ کسے کہتے ہیں درامی؟ ساتھ چلنے والا، ساتھ چلنے کو تصور کیجیے۔ یوں سوچیے مولا آپ کے ساتھ چل رہا ہے، آپ بتائیے زندگی کیا ہونی چاہیے، اخلاق کیسے ہونے چاہیے، کمائی کیسی ہونی چاہیے، اٹھنے بیٹھنے کا انداز کیسا ہونا چاہیے، گھر کے اندر میری اور آپ کی مصروفیتیں کیسی ہونی چاہیے، فارغ وقت کیسا ہونا چاہیے، یہ سب کرتے رہے گی۔ اس کو ہم کہتے ہیں اہل بیت سے نزدیک ہو جانا۔ یہ اور میں اور آپ کر گئے، ہماری اور آپ کی زندگی سنور جائے گی۔ اور اگر مجھ سے کوئی کہے زندگی میں مانگے کیسے، بہت خدا میں آپ لوگوں کو دیکھتا ہوں تو میرا دل کہتا ہے کاش اس معاملے میں آپ کے اندر بہت حسن ہے، حب اہل بیت کے معاملے میں آپ کے اندر بہت حسن ہے۔ آپ ہی کی جیسے کسی علاقے کے نزدیک علاقے کا ایک آدمی میرے پاس ایک دفعہ آیا، ہماری اس کی بات چیت ہونے لگی، میں نے پوچھا تم لوگوں کے ہم بہت حب اہل بیت ہے، بہت مانتے ہیں لوگ، کیوں اتنی تبدیلی نہیں آتی؟ کہنے لگا مولانا صاحب اس کی بات تو چھوڑ دیجیے، کتنا مانتے ہیں۔ کہنے لگا اپنے مذاق میں سنانے لگا، میں اس سے بہت عجیب سا لگا، مذاق میں سنانے لگا، کہنے لگا کہ ایک دفعہ ایسا ہوتا تھا بچپن میں کہ کسی سے جھگڑا کر کے آ جاتے تھے، گھر میں آ جاتے تھے، پھر ڈر ہوتا تھا کہ ماں کو آ کے شکایت کرے گا، بہت ماری گی، तो कहने का माँ के पास आके बैठ जाते थे, जैसे ही आके बैठते थे कहते थे माँ सुना जैनब कैसे बाजार में गई थी। कहने का घंटों मेरी माँ इसी पर रोती रहती थी, जैनब कैसे बाजार में गई, खत्म हो गया मामला। कहने का घंटों मेरी माँ इस पर रोती थी इस एक जुमले के ऊपर। ये आपके इलाकों में होते हैं बैठे हैं माशाल्लाह। अभी एक साहब सुना रहे थे कहने के करबला में 3 साल रहे थे वो अच्छे बजू ऑफिसर है वहां पर तैनात हो गए। कहने के करबला में 3 साल रहा तो कहने के लोगों से उनके हालात देखता रहता था कैसे इश्क अहले बैत है उनके अंदर। कहने एक दफा मैं करबला में बाहर बैठा हुआ था, एक बुढ़िया आई मेरे पास, कहने लगी पंजाबी जबान में सुना रहे थे मुझे सही नहीं आती इसलिए मैं नहीं सुना पाऊंगा जो तर्जुमा मुझे बताया उन्होंने। कहने की उस बुढ़िया ने आकर मुझसे कहा कि मुझे खत लिख दो मुझे लिखना नहीं आता। कहने की मैंने बुढ़िया से कहा कि मेरे पास कलम भी नहीं है कागज भी नहीं, कल इस वक्त आप मैं लिख दूंगा। कहती है ठीक है। कहते हैं वो चली गई, वो कल आई उसने कहा कलम कागज लाए। कहने का हमें लाया हूँ अब तुम बोलो मैं लिख दूंगा। तो उसने खत लिखवाया उन्होंने लिख दिया। आखिर में कहने की मैंने उस माई से कहा, मैंने कहा माई कब से यहाँ पर है तू? कहने की 25 साल हो गए। 25 साल हो गए अकेली है। कहने अकेली कहाँ रहती है? कहने की यही शहर में रहती हूँ। कहने की रात को कहाँ सोती है? कहने की ये जो यहाँ का दरबान है दरवाजा बंद करने वाला इसकी एक रेवड़ी देवड़ी है उसके अंदर सो जाती है। तो कहने मैं हैरान रह गया 25 साल से ये औरत इस करबला के मैदान में यहाँ पर है, कोई पूछने वाला नहीं इसका, फिर भी जिंदा है, सब कुछ सही है। तो कहने के मैंने एक जुमला इससे पूछा, बाद में आपको बहुत शर्मिंदा हुआ। कहने के मैंने इससे पूछा माई तू खाती कहां से पीती कहां से है? उसने एक जुमला बोला तो बोला मेरे दिल पर लगा। कहने की उसे भूखा प्यासा मर गया, अब किसी को भूखा प्यासा मरने नहीं देगा यहाँ पर। तो बड़ी बात है भाई, बहुदा ये इश्क आप लोगों के दिलों के अंदर है। जुमला फिर दोबारा सुनिए, बुढ़िया कहती पंजाबी का लुत्फ कुछ और है, मैं नहीं सुना पाऊंगा आपको, जो मुझे समझ में आया उसने कहा उसे भूखा प्यासा मर गया, अब यहां किसी को भूखा प्यासा मरने नहीं देगा। ये अजमत है हुसैन की, नाम है हुसैन की अजमत। आपके दिलों के अंदर पहले पहले इतना ज्यादा है, इसको इस्तेमाल कीजिए। पहले बैठ से अपनी जिंदगी को तस्दीक लेकर आइए। आप और मैं बीबी के मसाइल को कितना तस्करा करते हैं। बीबी के मसाइल में बहुत अजमत है, मैं और आप तो सिर्फ जाहिर देख पाते हैं, हम तो बातें नहीं देख पाते, लेकिन जरा कुछ जुमलों से हिसाब लगाने की कोशिश कीजिए। शबे आशूर का जुमला तो आपने सुना है, नाभे में नहला कहता है मौला मेरे साथ तशरीफ लाए, मैं खेमे के बाहर खड़ा रह गया, एक मौके के ऊपर दुश्मन ने हमला किया, जब दुश्मन ने हमला किया कहता है बीबी जैनब घबरा गई, अपने भैया से कहा भैया साथियों का हिसाब दिया है आपने, आए वफादारी दिखाई है नहीं दिखाई है? मौला सैयद शुहदा ने एक जुमला अपनी बहन से कहा, बहन ये मेरे असहाब मेरी राह में जान देने के लिए ऐसे पिलक रहे जैसे बच्चा अपनी माँ के लिए पिलक रहा होता है। बीबी को इत्मीनान हासिल हुआ, नाभे बिन हलाल ने आकर हबीब इब्ने मलाहिब को सुनाया, कहा है हबीब गज़ब हो गया, बीबी को हमारी वफादारी में शक है। हबीब इब्ने मलाहिब ने बनी हाशिम के जवानों से कहा है बनी हाशिम आप खेमे में चले जाइए, बनी हाशिम खेमे में चले गए, बाकियों को जवाब दिया, कहा जवानों और बूढ़ो ये बताओ किस लिए करबला में आए हो? कहा हम बस मस्तूर आपका दिमाग करने आए हैं, हमको खतर आपका दिमाग कर रहा है। कहा चलो यकीन दिलाते हैं, बाद बीबी के खेमे के सामने आए, एक दफा बीबी को आवाज दी, कहा बीबी ये जवान हाजिर हो गए हैं, इन्होंने तलवारें निकाल कर अपने गलों के ऊपर रख दी है, अब एक हुक्म इरशाद फरमाइए। बीबी ने तसल्ली दी, बीबी ने इनकी बात को कबूल किया। उसके बाद फिर एक लम्हा आया, एक बार फिर दुश्मन ने हमला किया, रावी कहता है बीबी को इतनी घबराहट तारी हुई, शेख अब्बास को मेरे नबज़ुल महमूद में भी लिखा है, कहता है बीबी को घबराहट तारी हुई, बीबी खस्ता कर गिर गई, सैयद शुहदा ने बीबी को जगाया, कोई दुआ दी बीबी जैनब को, उसके बाद फिर नश नहीं आया। अब मैं कहूंगा बस एक जुमला, मैं कहूंगा बोला सैयद शुहदा कि आपने बीबी जैनब को क्या तसल्ली दे दी थी, पूरा आशूर का दिन गुजर गया फिर बीबी जैनब नहीं घबराई, पूरी शाम गरीबा गुजर गई, बीवी सहना नहीं घबराई, अकेले में बच्चों को बर्तन तक जाकर ढूंढा है फिर भी नहीं घबराए, रात को पहरा दिया फिर भी नहीं घबराए, पर फिर अगला दिन आ गया, हमारा सैयद सज्जाद को सवार कर लिया, एक मौके के ऊपर मक्तल की तरफ निगाह की, अब्बास ऐ नाज़िम ऐ अकबर मदीने से चल रहे थे न मुझे तुमने बिठाया था, अब एक दिन आ गया अब बीवी को बिठाने वाला कोई नहीं रहा, बस के बीवी बाजारों से दरबारों तक उस रतन में बंदी हुई, बस एक रिवायत और अपने जहन में सोचिएगा, वो बस जहन में लाइएगा, मौला अब्बास अलविदा करने आए थे बीबी ज़ैनब के पास, कोशिश ये करता हूँ हमेशा सही रिवायत पढ़ू, मौला अब्बास बीबी ज़ैनब के पास अलविदा करने के लिए आए, बीबी ज़ैनब ने एक निगाह उठाकर मौला अब्बास को देखा, अरे भैया अब्बास अब तुम भी जा रहे हो, अरे अब यकीन हो गया, अब यकीन होगा, मौला अब्बास ने कहा बहन अब क्या होगा, क्या बाबा मेरे एक दफा बाजू देखते थे और कहते थे ज़ैनब तेरे बाजुओं में रस्सी आ बंधेगी, और मैं सोचती थी जिसके 18 भाइयों उसके बाजुओं में रस्सियां कौन बांधेगा, अब पता चल गया अब तुम भी जा रहे हो, अब रस्सी बंधेगी, अब कोई रोकने वाला ना होगा, फिर रस्सियां बंध गई, फिर दरबार आ गए, एक दरबार के बाद दूसरा दरबार, एक बाजार के बाद दूसरा दरबार, बस फिर वो दिन आया चेहलों का दिन आया, ए बीवी ज़ैनब अपने भाई के रोजे पर रहे, एक जुमला बीवी ने कहा ए भैया ज़ैनब आ गई, अरे तुम्हारी अमानत ना ला सकी, محمد وآل محمد کا اس قلیل سی عبادت کو قبول فرما، اے پاک پروردگار تجھے واسطہ محمد وآل محمد کا ان کی نورانیت سے ہمارے قلوب کو منور فرما، اے پاک پروردگار تجھے واسطہ محمد وآل محمد کا دنیا اور آخرت میں اہل بیت کی ہمراہی نصیب